उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी कर्णाली ब्लूज उपन्यास लिएर आएका छौं। फाइन प्रिन्टले प्रकाशन गरेको यो उपन्यास बुद्धिसागरले लेख्नुभएको हो। आजदेखि अबका केही श्रृङ्खलाहरूमा मंगलबारको श्रुति सम्वेकमा कर्णाली ब्लूजको वाचन सुन्नुहुनेछ। कर्णाली ब्लूजको पहिलो श्रृङ्खला वाचन अब सुरु हुन्छ। सानै छँदा मैले आमालाई सोधेको थिएँ, आमा म कहाँ जन्मेको? तँलाई त बाटामा भेटाएक्यौँ, आमाले हाँस्दै भन्नुभएको थियो। दिदी पनि होमा हो मिलाउँदै हाँसेकी थिइन्। म ठुस्स परेको थिएँ, मेरा गाला पुक्क भएका थिए, अनुहार पिलपिल भएको थियो। म बाटोमा पो भेटिएको हुँ? मैले कल्पना गरेको थिएँ, कसले छोड्यो होला मलाई बाटामा? को होलान् मेरा बारा आमा? सायद बेसरमको झाडी या त ठूलो सालको रुखमुनतिर म भेटिएको हुँदो। आमाले बुझ्नुभएको थियो, छोरो दुखी भयो। हाँस्दै मेरो हात समाउँदै आफूतिर तानेर भन्नुभएको थियो, नरो, त मेरै छोरा होस्। मौसम उराट लाग्दो थियो, सूर्य पनि आकाशको किनारै किनार हिँडिरहेको थियो। आकाशको दक्षिण पुछारमा बादल टल्किरहेको थियो। दसैँको मौसम पनि उराट लाग्दो देखिएको थियो। किम्बुको रुखमा चरा थपक्क बस्थे, चुच्चाले पखेटा कनाउँथे र भुर्र उठ्थे। आमा अमौरी खोलाबाट गाई गोरुको पछि पछि घर फर्किँदै हुनुहुन्थ्यो। अचानक आमाको ठूलो पेट चल्मा लाग्यो, अगाडिको बाटो कोल्टी पर्न थाल्यो। आमाका गोडा धर्मराए, तल्लो पेटमा तिखो सुल रोपिए जस्तो भयो। गोठनेर पुग्दा आँखा फुस्रा भए। गोठ छेउको अग्लो फलेदोको रुखमुनतिर आमा टुक्रुक्क बस्नुभयो। छेउका पर्खालमा छेपाराहरू खत्राखुत्रु गरिरहेका थिए। आमाको सास फुल्न थाल्यो, मूर्छा पर्न लागे झैँ आमा बटारिनुभयो। बाँसघारीमा काग कराइरहेका थिए। आमाका अनुहारका छाला तनक्क तन्किए, कञ्चटका नसा फुल्न थाले, रगतको रफ्तार बढ्यो, आँखामा डम्मा आँसु भरियो, गाला थरथर आए। आमाले हातभरि दुबो अठ्याउनु भयो, एकमुठी दुबो उखल्लियो, आँखाबाट आँसु छल्कियो। एउटा मसिनो चित्कारले बाँसका टुप्पा टुप्पामा लहराइरहेका काग भुर्र उडे। टाउको यताउता बटारिरहेको छेपारो काँतर आँखा बनाएर खुत्रुक्क काठका छेस्का छेस्कीभित्र पस्यो, अनि म जन्मिए। म जन्मेको थाहा पाएर बा कटासी बजारबाट साइकल कुदाउँदै घर आइपुग्नु भएको थियो। मेरो अनुहार टोलाउँदै हेर्नुभएको थियो, खुसीले बाका आँखाका छेप रसाएका थिए। मलाई आकाशतिर उठाएर बाले भन्नुभएको थियो, मेरो छोरोको भाग्य फराकिलो होस्। एक दिन राति मलाई बेसमारी निहालेर बाले आमालाई भन्नुभएको थियो, यसको निधार ठूलो छ, यो भाग्यमानी छ, पैतालामा कोठी रहेछ, जीवनमा यसले धेरै हिँड्नुपर्छ, तर यसले हामीलाई छाडेर कतै जान्न। यति सुनिसकेपछि म आमाको काखमा लुटपुटेको थिएँ। आमाले मेरा पोक्चे गाला सुमसुमाउँदै भन्नुभएको थियो, भन् त ठुलो भएपछि हामीलाई छाडेर जान्छस्? नाइ, म कतै जान्न, मैले भनेको थिएँ। पहिलो दिन कोलपुर टिचिङ हस्पिटलको ठूलो गेट मुनतिर म ठिङ्ग उभिएँ। मेरो सास फुलिरहेको थियो। मैले एकपल्ट आफूलाई निहालेँ, कालो छाला जुत्ता धुलोले मैलेको थियो, निलो जिन्स प्यान्टको घुँडानिर धब्बा बसेको थियो, सर्टबाट बसको चर्को गन्ध आइरहेको थियो, पिठ्यौँको झोलाको हाल के होला मैले हेर्ने जाँगरै चलाइन। घाम चर्केको थियो तालु नै पगाल्ने गरी, पसिना त गालाभरि दगुरिरहेको थियो, आँत सुक्खा थियो। म गहिरो तिर्खाले छटपटिएको थिएँ। गेटपालीले एउटा मान्छेलाई बाटो देखाइरहेको थियो। म हस्याङ फस्याङ गर्दै उछेउ पुगेँ। उसले मलाई खुब निहाल्यो र सोध्यो, के खोज्यौ? इमर्जेन्सी वार्ड कता हो? मैले सोधेँ। बिरामी छ? छ, हतारमा भने, हिजै ल्याएको रे। उसले कलेटी परेका ओठ चुच्याउँदै दायाँतिर इसारा गर्यो। म त्यतै कुदेँ। जीवनमा पहिलोपल्ट म यति हतारमा थिएँ। लुला हुँदै भएका गोडा लतार्दै भित्र बसेँ। इमर्जेन्सी वार्डको ढोका अलिकति उग्रेको थियो। घ्यार र आवाज आयो। म पछाडि फर्किएँ। एउटा मानिस खाली स्ट्रेचर घिसारिरहेको थियो। मैले ढोका धकेले। भित्रबाट औषधि र पसिनाको गन्ध मेरो नाकका पोरामा आएर ठोक्कियो। भित्र लहरै बेडमा मानिस अचेत भएर लडिरहेका थिए। कोही उत्तानो, कोही कोल्टे त कोही घोप्टो। धेरैको अनुहारमा छटपटी र पसिना भरिएको थियो। तिनै मानिसको बीचमा उनी पनि थिए जसलाई मैले टाढैबाट चिने। कसरी खङ्ग्रङ्ग सुकेको हो ज्यान। थाक्रामा सुकाउन फिजाए चाहिँ निलो इष्टकोट फिजारिएको थियो। टाँकहरू कतै झरेछन्। इष्टकोट बेडका थुप्रिएको थियो। म छेउमा पुगेँ। झोला झुकेर थपक्क बेडमुनतिर घुसारिदिएँ। उनका आँखा अझै बन्द थिए। अनुहारभर पसिना र पीडा, भाँसिएको कञ्चट, गालाका बीचमा बढेको हड्डी। उनको दायाँ हात हावामा थरथराइदिएको थियो। कस्तो कमजोर भएछ। पात चाहिँ हल्लिरहेको। म छेउमा उभिरहेँ। उनका ओठ अलिकति खुल्थे र बन्द हुन्थे। गाइती ढुकुरको चुच्चो झैँ। कपाल पनि त जम्मै झरेछन्। जति बाँकी थिए कपास जस्ता देखिन्थे। उभिन्डिएको सलाइनको बोतलबाट तप तप पानी तप्किरहेको थियो। बायाँ हातको नसामा घोपिएको थियो सलाइनको मसिनो पाइप। उनी एकपल्ट बर्बराए तर मैले बुझिनँ। तेस्रो बेडको पल्लोपट्टि हरियो पर्दाभित्रबाट मसिनो आवाज आइरहेको थियो। अलिकति टाउको बटार्दै मैले आफ्नो आँखा गुमाएँ। सेतो सर्टमा सजिएकी नर्स हाँसी, सिरिन्जका टुप्पामा जमेको हावा फुस्स फाल्दै एकछिन अड्डिए। सिरिन्जको टुप्पामा चोराउलाले प्याट्ट प्याट्ट हिर्काए। यता बेडमा उनी बिस्तारै छटपटाए। म उनको सिरानमा दुबोमाथि खसेको पात झैँ थपक्क बसेँ। उनी छटपटाइरहेका थिए। बेला बेला घाइते मुसा झैँ बटारिन्थे। उत्तानो पल्टिँदा घाँटी बीचको सानो खोपेल्टोमा पसिना डम्म भरिएका थिए। मैले बेडको तन्नाले पुछिदिएँ र उनलाई टाउकोदेखि गोडासम्म, गोडादेखि टाउकोसम्म निहालेँ। निद्रामा सधैँ थरथराइरहने दायाँ गोडामा पनि कुनै कम्पन थिएन। मैले चिटचिट पसिना भरिएको उनको निधारमा बिस्तारै हात राखेँ। तालुका नसाहरू सल्याङ बल्याङ बहुलाएका थिए। उनले थाहा पाए। कोही आयो। उनको अनुहार खजमजियो। आँखा उगार्न खोजे तर उग्रिएन। आँखाका चेप चेपमा छिपछिप पानी बग्न थाले। मैले पुछिदिएँ। उनले सुस्केर हाले। यता मेरो आँखा पीरा भएर डम्म भरिए। मैले सुस्तरी बोलाएँ, बा। अनुहार बिगार्दै बाले बन्द आँखा अलिकति उगार्नुभयो। जलहाँस चाहिँ तैरिरहेको हातले केही खोज्यो। मैले त्यो हात आफ्नो हातमा लिएँ दायाँ। आइस, बाको आवाज मलिन भयो। यतिका बेर किन लगाइस् भन् त? टाइममा बस पाइएन। मैले बाको हात समाएँ। सन्चै छस्? बाले सासले सोध्नुभयो। राम्ररी पढ्नु। म काठमाडौँ हिँड्नु अघि बाको आवाज सफा थियो, अनुहार पनि चकिलो। अहिले भने बिरामी हुनुहुन्छ, कष्ट गरी गरी थुक्नि लिइरहेको। बाको रोगी अनुहार पहिलिएको पात जस्तो छ। बाको सास बर्खाको खोला जस्तो। नर्स आई, एकपल्ट बाको बेडतिर हेरी, दुब्लो कायाको मलाई पनि हेरी र अर्को बेडमा पुगी। म आएदेखि घोप्टो परिरहेको मानिस अझै पनि घोप्टो परिरहेको थियो। नर्सले सिरिन्ज निकाली। छेउकी आई मैले उसको निधार छुँदै जगाए। नर्सले पाखुराको बीचतिर सिरिन्ज रोपिदिए। सिरिन्जको फेद धकेली, कपासले एकछिन मलिदिए। आइमाईको हात समाएर बिरामीको पाखुरामा राखिदिए। नर्स मेरै छेउ आई। म सरक्क उठेँ। उसले सलाइनको बोतलमा चोराउनाले दुईपल्ट हिर्काए। जाने बेला बाको मुखको दाहिनेतिर थर्मामिटर राखिदिए। झिक्न नदिनु होला है भनी बाले टाउको यताउता हल्लाउनु भयो। मुख छेउमा बायाँ हात पुर्याउनै लाग्दा मैले पनि आफ्नो हात हतारमा त्यतातिर सोझ्याएँ। तर बाले थर्मोमिटर चलाउनु भएन। आमा कता गई? बाले सोध्नुभयो। थर्मोमिटरको टुप्पो हल्लियो। आमा, मलाई अचानक हिक्का छुट्ला जस्तो भयो। पाँच वर्ष अघि मैले उहाँका खुट्टा छुँदा भनेको थिएँ, गएँ आमा, पुगेपछि फोन गर्छु। Ah म पखेटा बलियो भएको बचेरा चाहिँ उड्न चाहन्थे, पुग्न चाहन्थे लोककथाको देश काठमाडौँ। कालीकोटमा चामल र व्यापारीका सामान बोकेर आएको हेलिकप्टरका पंखा सुर्खेत फर्किन फनन्न फनन्न घुमिसकेका थिए। ठूलो स्वरमा हेलिकप्टर पहाड़का खोज खोज र सल्लाहघारीका पोथ्रा पोथ्रीसम्म गर्जिसकेको थियो। हेलिकप्टरले बनाएको हावाको बुमरी दुलो र बालुवासित आकाश छुने गरी उड्न थालिसकेको थियो। दसना सिरक, सिमी र घिउ सबै हेलिकप्टरभित्र पुगिसकेका थिए। म पहिलोपल्ट बाआमासँग छुट्टिँदै थिएँ। इन्द्रणीबाट छुट्टिरहेको एक टुक्रा रङ जाइँ। म आमाका गोडामा निहुरिएको थिएँ। आमाले पनि मेरो घुघुरिएको कपालका फेदसम्म औँला पुर्याउँदै भन्नुभएको थियो, राम्ररी जानु, घर नबिर्सनु। म रन्थनिएको थिएँ, म मेरा बाआमालाई कसरी बिर्स्यौँला। र कहीँ मेरा आँखाहरू तमिला भएका थिए। दङदङ्गिँदै हेलिकप्टर आकाशतिर उक्लिएको थियो। सिसाको झ्यालमा टाउको अड्याउँदै मैले तल हेरेको थिएँ। हेलिकप्टर बादलका खोटकिला टेक्दै उक्लिएको थियो। मैले देखेँ आमा साडीको सबकोले मुख छोप्दै आकाशतिर हेरिरहनु भएको थियो, महलको एक्लो रुखमन्तिर उभिएर, रुख जस्तै उदास। ए, यो त आइपुगेछ, आमाको आवाज आयो। ढोका छेउ उभिनु भएको रहेछ। पतझडमा सुकेको किम्बुको रुख चाहिँ, हातमा दुई बोतल सलाइन र केही सिरिन्ज थिए। ढोका थरथराइरहेकै थियो। अँ, भर्खरै आएको हुँ, कहाँ जानुभएको थियो? औषधि लिन, एक्लै थिएँ, कता कता भ्याउनु, त आइपुगेछस्, सास आयो। मैले आमालाई निहालेँ। खोइ त्यो ओठको सूर्यमुखी, खोइ ती पुक्क गाला, खोइ त्यो लामो कपाल। नकोरेको कपाल थोत्रो कुचो झैँ पातलिसकेका थिए। भित्रसम्म धसिएका गालामा काला काला धब्बा आएछन्। अनुहारभरि फैलेछन् बुढौली र निराशाका धर्कै धर्का। मैलो ब्लाउज पनि शरीरमा टाँगे जस्तो। आमा मुस्काउन खोज्नुभयो तर दाँत मात्र देखिए। मेरो अनुहारको छाला अनायास तन्कँदै गयो, उक्किन्छ कि जस्तो। हतारमा आमाका गोडा छुन खोज्दा भरिएको गाग्रीबाट पानी झैँ आँसु छल्कियो। किन रुन्छ यो? आमाको आवाज आयो, काँप्यो। तुवालो लागे झैँ मेरा अगाडिका सारा दृश्य धमिलिँदै गए। आमाको अनुहार पनि, आमाका ओठ काँपिरहेका थिए। तल्लो ओठलाई माथिल्ला दाँतले टोकेर आफूलाई थाम्नुभयो। बेड छेउ आएर एकछिन सलाइन पानीतिर हेर्नुभयो अनि बाको अनुहार। सलाइन र सिरिन्ज ड्रअरमा राख्नुभयो। म अझै झोक्राइरहेको थिएँ। पल्लो बेडकी आइमाईले मलाई ठुलो ठुलो हेरिरहेकी रहेछ। उसले सोधी, यी छोरा हुन्? हो, आमा अलिकति मुस्कुराउनु भयो। आजै काठमाडौँबाट आएको। कति वर्षका भएका छन्? लक्का जवान छन्, 22 त लाग्यो होला। आमाले मेरो कपाल चम्समाउनु भयो। मेरो आँखामा केही बिजाए जस्तो भयो। मैले आँखा मिचेँ। आइमाईले मतिर हेर्दै भने, बाबु नरौ। यति भनेपछि सलको टुप्पाले आफ्नो आँसु पुछी उल्टो दिशामा फर्केर। दुब्लाई छस् त, आमाले सोध्नुभयो, सरा राम्ररी खाए पो? फिस्स हाँसे। कहिले खबर पाइस् तेरा बाई बिरामी भएको? मैले सम्झेँ, हिजो साँझ पख डेरा फर्कँदा दैलोको तालचामा एउटा पर्चा खुजमुजेर झुन्डिएको थियो। अक्षरहरू एकदमै बाङ्गा टिङ्गा थिए। तुरन्त कोवलपुर टिचिङ हस्पिटल जाने, ड्याडी बिरामी हुनुहुन्छ, 2:30 फोन आएको थियो। यस्तो लेखाइ र भाषा घरबेटीकी छोरीको हुनुपर्छ, मैले अड्कल काटेको थिएँ। माथिल्लो तलामा उक्लेर सोधिन, कसरी टिपाएको थियो यो खबर? बिरामी पन्छी झैँ बाको झल्को मेरो कोठामा पछारिएको थियो। को भएको हो र? आमालाई सोधेँ। आमाले सुनाउनु भयो, 4 दिन अगाडि बा भात खाएर एकछिन अगेनामा हात सेकाउँदै केही सोचिरहनु भएको थियो। आमा भाँडा माझ्न बाहिर निस्कनु भयो। फर्कँदा त बा उत्तानु पर्नुभएको रहेछ। बाका हातखुट्टा कुजिएर चल्नै छाडेका रहेछन्। बा बेहोस हुनुभएको रहेछ। अनि त 3 दिनसम्म आमाले पारीको अग्लो भर्ताको डाँडा हेर्नुभयो। हेलिकप्टरको सडक त्यति त हो नि। त्यही बाटो सुर्खेतबाट हिँडेको तातो बतास चिसिँदै आयो। केही बादल आए, आए केही चराहरू, तर हेलिकप्टर आएन। बल्ल 3 दिनपछि हेलिकप्टर आयो। युएनको हेलिकप्टर स्वर्गबाट झरे झैँ रवाफसँग बस्यो। त्यो हेलिकप्टर जनयुद्धको रिपोर्ट लिन आएको थियो। हेलिकप्टरबाट ओर्लेका केटाकेटीले हेलिप्याडमा बसेर आफ्ना तातेका छाती चिसो बतासले सेके। ब्युटिफुल माउन्टेनका अगाडि उभिएर फोटा खिचे। हतार हतार बालाई कम्बलमा तुल्याउँदै केही मानिस हेलिप्याड उक्लिए। पछि पछि जगमा पानी बोकेर हतार हतार हिँडिरहेकी आइमाई मेरी आमा नै हुनुहुन्थ्यो। हेलिकप्टरमा आएकी कालो चस्मा लगाएकी युवती पारी कोटबाडातिर हेरेर आनन्दित भइरहेकी थिए। हतारिँदै आएका मानिसको भिड देखेर एकछिन अत्तालिए। छेउको अग्लो अमेरिकानेले कानै छेउ केही फुसफुसायो। केटी एकछिन भिडतिर हेर्दै उभिरहे, नजिक आई, भिडसहित बिरामीको फोटो खिची। के भयो उहाँलाई? उसले सोधी। मर्नु र बाँच्नुको दोधारमा हुनुहुन्छ बाजा, कसैले भन्यो। यु सुड कल द डाक्टर। डाक्टर? कसैले प्याच्छ भन्यो। मरिगया सबै, यो कालीकोटा के आउँदा हुन्? अब के गर्नुहुन्छ? बजै नेपालगञ्जतिर लैजालिन्, कसैले आमालाई देखाउँदै भन्यो। हेलिकप्टरमा सिट पाइने छ कि? आउस्याक उसले यति भनी प्रश्नको जवाफ दिइन फर्की धुलोले मैलेको हेलिप्याडमा आमा टुक्रुको बसिरहनु भयो यस्तो बिरामी देख्दा त लगिदेला नि भन्ने आश गर्दै जिल्ला प्रशासन र प्रहरी कार्यालयसम्म पुगेर ती सबै फर्किए जो हेलिकप्टरमा आएका थिए हेलिकप्टरका ड्राइभर कुहिरे साफलाई आमाले टोल्याउँदै हेर्नुभयो बोल्न सक्नु भएन हेलिकप्टरका पङ्खा घुम्न थाले एकैछिनमा हेलिकप्टर जुरुक्क उचालियो फनक्क घुम्यो र सबैका आँखामा धुलो छरेर अलग पाइदियो हातमा आइपुगेको आशा र भरको अन्तिम त्यान्द्रो पनि चटक्क चुडेपछि आमा थ्याच्छ भुइँमा थचारिनु भयो बजै नआतिनुहोस् कसैको मलिन आवाज पनि आयो अर्को आउँछ बाह्र बजीपछिको बतास सधैँ उत्तिएर छेउको महलको रुखलाई लुस्न आइपुग्थ्यो त्यस दिन पनि आइपुग्यो हाँगा हाँगा पात पातमा झुन्डिएर चच्चौही खेल्दै मान्छेका आँखा आँखामा बिजायो बाला पुर्याउन आएकाहरू बिस्तारै बजारतिर झर्न थाले मौन बाला होस् थिएन कहाँ छु म उत्तानो पर्दा माथितिर तन्किएको छाती तलमाथि भइरहेको थियो ओठहरू खडेरीको खेत झैँ सुक्खा थिए ती ओठबाट जम्बा दुई कुरा दोहोरिरहन्थे पानी र छोरो आयो यसैलाई भाग्य भन्छन् साढे तीन दिनपछि भर्तालेखको टुप्पामा एउटा भँगेरा उक्ले जस्तो देखियो लौ बजै हेलिकप्टर आयो कोही करायो आमाले आँखामाथि हत्केलाको ढकनी राखेर भर्ताको डाँडातिर हेर्नुभयो त्यो भँगेरा पछि ढुकुर पछि चिल पछि बाख्रो पछि गाई पछि हात्ती हुँदै हेलिकप्टर भयो भटट्ट आवाज आयो हेलिकप्टर तीखो आवाजमा सदरमुकाम माथिबाट चुलीमालिकाको कुमकुममा एक फन्का लगाएर भुइँमा बस्यो लौ त बजै हँसिला बाजेलाई लिएर फर्कनु बाला हेलिकप्टर चढाएपछि धेरैले भने तपाईँको घर हामी हेरिदिउँला हेलिकप्टर नेपालगञ्ज पुग्यो नेपालगञ्ज एयरपोर्टमा आमाले मान्छेको हात च्याप्पा समाउँदै भन्नुभएछ ए भाइ एम्बुलेन्स खोजिदेऊ सुर्खेत रोड हुँदै एम्बुलेन्स कोलपुरतिर उडे चाहिँ कुद्यो बाको टाउको आफ्नो काखमा राखेर आमाले झ्यालको सिसाबाट बाहिर हेर्नुभयो छुट्दै गएका र आउँदै गरेका बिजुलीका पोल टाँगावाल रिक्सा फराकिला खेत घरका भित्तामा टाँसिएका पुराना फिल्मी पोस्टर हस्पिटल अनि आकस्मिक कक्ष ढिलो गरी आएको डाक्टर कुर्लिएछ यति ढिला किन ल्याएको आमा मौन आमाले बाको छातीमा पुग्यो छातीका सेता खैरा रौँको झाडीमा यताउता खरायो झैँ चलमलायो डाक्टरले आफ्ना ओठ बिस्तारै फटकार्दै घडीमा बाको धड्कन गर्यो केही बोलेन प्याड झिक्यो र खर र कलम दगुरायो फार्मेसीले बुझेर दियो दुई सलाइन तीन सिरिन्ज अनि पो सलाइनको लहरो नर्सले बाको देब्रे नाडीमा गहना झैँ उनिदिए त्यसपछि आमाले मलाई फोन गर्नुभएको रहेछ उज्यालो अनुहार भएको डाक्टर गर्दनमा आला झुन्ड्याएर बेड चौधको छेउमा उभियो पावरदार चस्माभित्र उसका आँखा ठुल्ठुला देखिन्थे उसले सोध्यो उहाँलाई अहिले कस्तो छ उस्तै छ आमाले आशा भरिएका आँखाले डाक्टरलाई हेर्नुभयो डाक्टरले बाको पसिना परि भरिएको निधार छुँदै बाको कान्नेर झुकेर सोध्यो तपाईँलाई कस्तो छ टाउको फुट्नै लागेको छ बा अलिकति थरथराउनु भयो जसरी शरीरमा पानी पर्दा गाईको पिठ्यौँ थरथराउँछ ओके डाक्टर उभियो गोजीबाट प्याड झिक्यो र खर र फेरि कागजको सेतो सतहमा कलम दगुरायो ध्यार र च्यात्दै मतिर बढाउँदै भन्यो यो पेनकिलर हो दुई चक्की खुवाउनु होला बाला के भएको हो डाक्टर साहब ब्रेन ह्याम्रेज डाक्टरले बाको दायाँ हात समाएर एकछिन औँला चलाउँदै भन्यो म अवाक पाएँ उसले बाको कानमा मन्त्र चाहिँ बिस्तारै फुक्यो औँला चलाउनुहोस् त बाले कोसिस गर्नुभयो तर ती काटिएका रुखका हाँगा जस्ता थिए चलमलाएनन् दायाँ दिमागको नसा फुटेर रगत जमेको छ उसले मतिर फर्केर भयो दायाँ हात खुट्टा चल्दैनन् प्यारालाइसिस भएको छ ठिक हुन्छ त मैले सोधेँ अब हस्पिटल आछौ भाइ ठिक त भइहाल्छ टुकुटुकु हिँड्दै जानुहुन्छ तर कति दिन लाग्छ सिटी स्क्यान नगरी भन्न सक्दिनँ मेरो मन चङ्गा भयो हिँड्ने बेला डाक्टरले भन्यो चिन्ता लिनु पर्दैन कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, कोवलपुर सल्यानको रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी बुद्धिसागरको कर्णाली ब्लुज उपन्यास सुनिरहेका छौं। अब यसै उपन्यासको बाँकी अंश वाचन हुन्छ। डाक्टर अर्को बेड छेउ गएर उभिएपछि आमाले आफ्नो कम्मरको पटुका फुकाल्नुभयो। पटुकाभित्र बटारिएको प्लास्टिक थियो। प्लास्टिकभित्र बेरेर जतनसाथ लुकाएको रुपैयाँ, यसरी जतनसाथ पैसा लुकाउने बाले नै सिकाउनु भएको थियो। नोटको बिटोबाट 500 एउटा नोट झिकेर मलाई दिनुभयो। म त्यो नोटसँगै हस्पिटलभित्रकै फार्मेसीमा पुगेँ। रात पो परिसकेछ। ट्युबलाइटको दुधिलो प्रकाश भुइँको चम्किलो मार्बलमा टल्केको थियो। फार्मेसीको ठूलो सिसाभित्रपट्टि बुढो मानिस कुर्सीमा अडेस लागेर टाउको पछाडि ढल्काउँदै उभिरहेको थियो। 21 या 22 वर्ष जतिको केटो फोनमा कान टाँसेर मुसुमुसु हाँसिरहेको थियो। सिसाको तलपट्टि पर्चाभित्रपट्टि धकेलेर म उभिएँ। उसले पर्चातिर हेरेर एकछिन भन्दै इसारा गर्यो। सात आठ मिनटपछि 10 चक्की ब्रुसेट मतिर धकेल्यो। म दगुर्दै फर्किएँ। आमाले पत्ताबाट 2 चक्की निकाल्नुभयो। बाको मुखमा एउटा राखिदिँदै भन्नुभयो, निल्नुहोस्। मैले कहिले पनि बाले पानीसँग औषधि निलेको देखेको थिइनँ। बाले दुवै चक्की करेम करेम चपाउनु भयो। चक्कीको सेतो धुलो मुखभरि भयो। मैले अलिकति पानी मुखमा तप्काइदिएँ। बाले जिब्रो निकालेर सुक्खा ओठमा घुमाउनु भयो। जिब्रोमा धमिलो रङ जमिसकेको थियो। आमाले आफ्नो सालको सबैभन्दा सफा लागेको टुप्पाले ओठको सेतो पुछिदिनु भयो। म बाहिर निस्केँ। हस्पिटल अगाडिको बजारका फसलहरूमा बत्ती बलिसकेका थिए। मानिस हतार हतार जगमा दुध या जुस बोकेर हस्पिटलभित्र छिरिरहेका थिए। म बिजुली होटलभित्र पसेँ। एकछिनमै साउनीले मेरो टेबलमा बफ चाउमिन राखिदिए। अघिनामा चिसा दाउरा परेर होला आगो पुत्ताइरहेको थियो। पिरो धुवा फैलिरहेको थियो। चटाईका भित्ता काला भएका थिए। अगेनामा 2 लिटरको कुकर पहिलो सिटी लगाउन तम तयार थियो। चाउमिन साह्रै पिरो थियो। बेला बेला ससाना बालुवा जस्तै केही ठोकिन्थे। तैपनि भोकले त होला मिठो लाग्यो। साउजी चटाईको पर्खाल बाहिर कुखुरो काट्ने तयारी गर्दै थियो। लोहोरो धुन थाले कि साउनी कराई, आज पनि जाँड खायो भने थाहा पाउला। क्वाई भतक भतक मैले यसो चटाईको पालबाट हेरेँ। साउजी कुखुरो भुत्याउँदै थियो। रिसले चुर चाउमिनको पिरो पेटमा फनफनी घुम्न थालिसकेको थियो। म उठेर सोधेँ, कति भयो साउनी? साउनीले अनुहारमा झरिरहेको आफ्नो कपाललाई एकमुठो बनाएर कानमाथि राख्दै भनिस्, 40। मैले 20 दुईवटा नोट दिएँ। तपाईँ बिरामी कुरुवा हो? उसले नोट लिँदै सोधी। अँ, खाना कहाँ खानुहुन्छ? म हिँड्ने लागेको थिएँ, सोधी। उत्तर नदी म हिँडेँ। गेटपाले हस्पिटलको गेटको देब्रेपट्टि ठेला चिया पसलमा चिया पिइरहेको थियो। ठेला अगाडि बेन्चमा पनि झोक्राएका केही मानिस सुरु सुरु चिया सुर्काउँदै थिए। कता गेटको बीचमै मेरो पाइला रोकियो। मैले आवाज आएतिर हेरेँ, त्यही पाले रहेछ। भित्र बिरामी छ? छ। ऊ केही बोलेन। क्लास या ड्युटी सकेका नर्सहरू खिदकेथाउँदै गेटतिर आइरहेका थिए। बीचमा त्यो नर्स पनि थिए जो दिउँसो बाको बेडतिर आइरहन्थे। जब म वार्डमा पसेँ देखेँ हताश आमा बाछ्यो उभिनु भएको थियो। कहाँ गाथिस? बा बम्किनु भयो। एकछिन पनि ठाउँमा बस्दैन यो त। खाजा खान गएको थिएँ। भनेर जानु पर्दैन थिए? बा बेडमा छटपाइरहनु भएको थियो। के भयो फेरि? मैले सोधेँ। टोयलेट जान्छु रे। अब के गर्ने? कमर मुन्तिरको शरीरले अंशबन्ड लिइसके झैँ माथिको शरीरलाई साथ दिन मानिरहेको थिएन। धन्ने हातमा भने सलाइन थिएन। सलाइन रोपेको ठाउँमा टाँसिएको रुई भित्रभित्रै अझै रगत फैलिरहेको थियो। बाका आँखा छ्याङ्ग उग्रेका थिए। बचेराले पहिलोपल्ट आकाश निहाले झैँ सबै निहाल्नु भयो। केही बोल्नु भएन। आँखा रसिला थिए। म बाको काँधनेर उभिएँ। एकछिन लामो सास तान्दै आमालाई भने, काँध उठाउनुहोस् त। बाको ज्यान अलिकति उचालियो। दिनभर बेडमा उत्तानो पर्दा पर्दा बाफिएको काँधबाट तीखो गन्ध बाँड झैँ मेरो नाकमा रोपियो। काँध उठाएँ, खुट्टा उठ्दैनन्। खुट्टा उठाएँ, काँध उठ्दैन। म असिन पसिन भएँ, थाकेँ। एकछिन उभिएँ, आमा बाको गोडा लिएर आउनुभयो। खै उठा त भन्दै आमाले दुवै खुट्टा जुरुक्क उठाउनु भयो। मैले काँध, बेडबाट शरीर अलिकति उचालियो। कमजोर हुनुभएछ आमा, ब्यात्त गोडा छाडिदिनु भयो। बाका गोडा बेडको बाक्लो डसनामा केही बेर थरथराएर शान्त भए। सक्दिनँ म, आमा बर्बर आउनुभयो। के भयो, हतारिँदै नर्स आइपुगी, बिरामीलाई किन झाकेको? टोयलेट जान्छु भन्नुहुन्छ, आमाले भन्नुभयो। ए, यहाँ बेड फ्यान पनि छैन, उसले बाहिर हेरी। बिरामीलाई आरामले लैजानुहोस्, टोयलेट छेउमै छ। छेउको बेडका एकजना कुरुवा सहयोग गर्न आए। उनले बाका दुवै गोडा जुरुक्क उठाउँदै भने, ल अब उठाऊ भाइ। मैले गरुङ्गो गरी काँध उठाएँ। बाला झ्याइकुटी झ्याइँ पार्दै हामी कुद्यौँ। टोयलेट पनि कति फोहोर, भुइँको काईले चिप्लाएर भित्तामा बजार देला जस्तो लाग्यो। यस्तोमा बाको बायाँ खुट्टा लतारिएको थियो, छिनालिएको खसीको खुट्टा जस्तो। बाला ठिङ्ग उभ्याए। रुखको गिँड जस्तो बाको ज्यान गरुङ्गो भयो। बाको शरीर अगाडि धकेले, स्वाट्ट बायाँ गोडा चिप्लेर पछाडि तिर्सियो। बा कसरी टुक्रुको बस्नु होला? मैले बाको अनुहार हेरेँ। बाका आँखा त फुस्रा भएर सिलिङतिर फर्लक्क माथि फर्केका थिए। यताउता बटारिँदा बटारिँदैमा बाको कम्बर सड्के जस्तो भयो। बालाई बस्ने गाह्रो भएपछि म के गरौँ? त्यसो भए उभिएरै दायाँ हातले च्याप्प कम्मर समाए। मलाई गाह्रो भयो, तैपनि बाले हातले बेसरी गाँठो परेको बाको सुरुवालको इजार फुकालिदिए। आङमा मुत्नुहुन्न, बा बरबराउनु भयो। सुरुवाल खोल्दैछु खुरुक्क नगरेर, बा हडबडाउनु भयो। पिजरामा परेको पन्छीको पहिलो पल चाहिँ मैले छटपटाउन दिइनँ। अझ जोडले समाए, सालको बोक्राले रुख समाए चाहिँ। नातिले गुलेलीको आश गर्दै निरीह र मायालु आँखाले हजुरबालाई हेरे चाहिँ बाले मेरो आँखामा फुस्रा आँखाले हेर्नुभयो। एकदमै कमजोर आवाजमा फेरि बरबराउनु भयो, आङमा मुत्नुहुन्न, आङमा मुत्नुहुन्न। एउटा बेडमा एउटा मात्र कुरा बस्नु होला है, राति 9:15 बजेतिर नर्सले भने। खाली बेड देखेर नसुतिदिनु होला, डाक्टर साहब रिसाउनुहुन्छ। वार्डमा कुराहरू पातलिँदै गए। एउटा बेडमा एक कुरुवा, वार्ड उठेको हाट बजार चाहिँ खाली खाली देखियो। एकछिनपछि नर्सले सबैतिर हेरी, बाको बेड छेउ आमा र मलाई देखी, तर केही भनिन। नर्स गएपछि म छेउकै बेड नम्बर 4 सरेँ, त्यसमा थ्याच्च बसेँ। वार्ड परिक्रमाका लागि नर्स नयाँ नर्स देखी, 20-22 वर्ष कि, उज्यालो रङले चहकिएको अनुहार, लामो र रेसादार कपाल सोरेर माथिपट्टि जुरो बनाएकी, जुरोको बीचमा डटपेन थियो। ऊ हाम्रो बेडतिर आई, उसले ड्रयरमा राखेको सलाइन समाएर माथि झुन्डाई। स्ट्यान्डको चिप्लो सतह ट्युबलाइटको प्रकाशमा टल्केको थियो। त्यही स्ट्यान्डमा बाको दायाँ हात स्यार स्यार तल माथि माथि तल भइरहेको थियो। उसले सलाइनमा पाइप खोली, खोपी, बाको तलमाथि भइरहेको हात च्याप्प समाउँदै ओछ्यानमा तेर्साए। सलाइनका लागि पहिल्यै घोपिएको सिरिन्जको फेदमा अर्को सिरिन्ज घोपी। एकछिन हेरी, तप्प तप्प पानी चुइयो र ऊ सर्याक सर्याक अर्को बेडतिर गए। आमालाई भोक लागेछ क्यारे, झोलामा गुम्सिएर बाफिएको स्याउको दाना बाहिर झिक्नुभयो। स्याउको दाना नाइट बसको गन्ध चाहिँ ठस्स गनायो। मैले खान मानिनँ। आमाले चाउरिनै थालेको स्याउको दानाको अलिकति भाग मुखमा राख्नुभयो। कराममा चपाउँदै ओठमा लागेको स्याउको रस उल्टो हत्केलाले पुस्नुभयो। तपाईँ थाक्नु भएको छ, मैले आमालाई भने, एकछिन थकाइ मार्नुहोस्, म कुर्छु। आमा बोल्नु भएन, म बसेको बेड छेउ बस्नुभयो। म स्टुलमा टुक्रुक्क बसेँ। एकैछिनमा आमा बेडमा कोल्टो परेर निदाउनु भयो। बाको बेडतिर फर्केर बायाँ हात सिरानी झैँ टाउको मनतिर चेपिएको थियो। घुँडा अगाडितिर खुम्चेका थिए, बुट्टेदार सल काँधसम्म फैलिएको थियो। प्रायः बेडका बिरामी निदाए झैँ पल्टेका थिए, कोही उत्तानो, कोही कोल्टे, कोही घोप्टो। बेड छेउ कुर्सीमा बसेका कुरा पनि बसे झैँ थिए, तर निदाएका थिए। तिनका टाउका गलेको माटोका डल्ला झैँ स्वात्त स्वात्त तल खस्थे, त्यसपछि बिउजिन्थे र हाई काट्दै बिरामीलाई निहाल्थे र फेरि निदाउँथे। कोही कोही त घुरी पनि हाल्थे। दुई दिनदेखि मेरा पैताला जुत्ताभित्र बाफिरहेका थिए। अहिले छ्याङ्ग होस आयो, तलुवा खिएको जुत्ता फुकालेर कुनातिर धकेले, मोजा वास्स गनायो। बेडमुनतिर हुर्याइदिए। ताता पैतालाले भुइँ छोए, पच्चाप बस्यो। अनायास बाको मुखबाट पीडाको उच्छ्वास मेरा कानमा बजारियो। के भयो बा, मैले सोधेँ। टाउको चड्कियो। मैले दायाँ हात बाको निधारमा राखेँ। टाउको भट्टी चाहिँ तातेको थियो। तालुका नसा स्याउ स्याउ गरी कस्रिने किरा चाहिँ सलबलाइरहेका थिए। हत्केला फिजारेर बेसमारी तालु दबाएँ। नसा मेरो हत्केला छोडेर बाहिर निस्कुला चाहिँ बौलाए। मालिस गरे चाहिँ बिस्तारै बिस्तारै हत्केला यताउता कसारेँ। नसाहरू अलिकति चिस्सिए, बा शान्त हुनुभयो। मैले बालाई नियालिरहेँ। बाको अनुहार हेरिरहँदा मलाई बाको त्यो अनुहार याद आउन थाल्यो जुन हामी मटेरा हुँदा थियो, उज्यालो र पुष्ट। मैले सोधेँ, बा अलि सन्चो भयो? के भन्छ यसले, बाले सोध्नुभयो। बा साइकलको धुलो पुस्दै हुनुहुन्थ्यो। बाका हात अडिए। कटासे जान्छु रे, आमा झर्किनुभयो। बिहानैदेखि मेरो ढिपी थियो। बासी त जान्छु के, आमा जता जता जानुहुन्थ्यो म त्यति त्यतै लाग्थेँ। साडीको सबको समाउँदै लतारिन्थेँ। बासी त कटासे गयो भने पाउरोटी र ठन्डा बरफ खान पाइन्थ्यो। बाले आफू बस्ने कुर्सीमा मलाई राखिदिनुहुन्थ्यो। म दिनभर गोडा हल्लाउँदै बस्थेँ। आउनु दे न त, बाले साइकल आँगनमा उभ्याउँदै आमातिर हेर्नुभयो। पछि सतायो भनेर नभन्नु होला नि, आमाले मतिर हेर्नुभयो। चार वर्षको त छ, बजारमा अलपत्र पर्ला भन्ने पीर। यो पनि त्यसै डराउँछ, हराउन्न। बाली मतिर हेर्नुभयो, हराउँछस्? नाइ, म हराउन्न। जे पाए त्यही खाला, ख्याल गर्नु भन्दै आमा माथिल्लो तल उक्लिनुभयो। एकछिनमा फर्काँदा आमाको हातमा निलो सर्ट र जाँगे थिए। यता मर, मतिर हेर्दै आमा कराउनु भयो, कस्तो सुँगुर जस्तो भएको छ। म लुरुक्क गएँ। आमाले मेरो मुख धोइदिनु भयो, कपालमा पानी लगाइदिनु भयो, गोलीकाँटा मिचिदिनु भयो, पुराना कपडा खोलिदिँदै बरबराउनु भयो। छि, कस्तो अमिलो गना छ, आङमै मुछ कि क्या हो यसले? म लजाएँ। सफा सर्ट र जाँगे लाएपछि म चिट्टिकै देखेँ। आमाले बिजाउँछ भनेर साइकलको डन्डीमा पछ्यौरा बेरिदिनु भयो। जहाँ पानी पर्छ भनेर बाले छाता पनि बाँध्नु भएको थियो। त्यस दिन बाले आकाशे रङको इस्टकोट लगाउनु भएको थियो, निलै प्यान्ट, टाउकामा ढाका टोपी, हातमा घडी, घुँडासम्मका बुट। म डन्डीमा बसेँ, ह्यान्डलको बिचमा समातेँ। टिङ्ग घन्टी बजाउँदै बा साइकलमा उक्लिनु भयो। एकैछिनमा गाउँ छुट्यो, हामी जङ्गलभित्र बस्यौँ। बर्खाको दिन भएकाले आकाश धुम्ममा थियो। बा सुसेली हाल्दै साइकलका पाइडल घुमाइरहनु भएको थियो। आकाशमा कालो बादल थियो, बेला बेला बेसमारी कराउँथ्यो। बाटोका खाल्टा खोल्टीभर भ्यागो त उफ्रिरहेका थिए। खाल्टा खोल्टीबाट साइकलका टायर जोगाउन बाले बाटो छेउतिर ह्यान्डल घुमाउनु भयो। बाटोका कुरोमा ठोकिएर साइकलका तिल्ली बजे, तिर्लिङ तिर्लिङ। बाटो छेउ अग्ला अग्ला सालका रुख थिए। कतै कतै भने धमेराका भिजेका घर पनि देखिन्थे। वनमा सन्नाटा थियो, आकाश झन् धुम्म हुँदै गयो। पानी बर्सिनु अगाडि नै जङ्गलबाट निस्किन बाले पाइडलको रफ्तार बढाउनु भयो। आइपुग्यो पिपलको रुख, धोजे धोजा र घन्टी नै घन्टीले भरिएको। मटेरादेखि कटासे बजारसम्मको डेढ घण्टा लामो सुनसान बाटोमा त्यही एउटा डरलाग्दो रुख थियो, झिङरिङ्ग कपाल पालेको बौलाको टाउका जस्तो। रुख आसपास झ्याममा परेका झाडी पनि थिए, पिपल पनि। लहरै लहराले छोपिएको रुख अध्यारो थियो, घामले पनि भित्र चियाउन पाउँदैन थियो। लहरा र पातले छेकिदिन्थे, भित्रसम्म चियाउन गाह्रो हुन्थ्यो। छेउमै गएर हेर्ने हिम्मत कसको? साइकल पिपल छेउै पुग्यो। बाको अनुहार हेर्न पछाडिपट्टि टाउको डल्काएँ। बाका ख्याप्पा बसेका जुङ्गा देखिए, अनि चुच्चो नाक, चुच्चिएका ओठ। ओठबाट सुसेली बाहिर निस्किरहेको थियो। साइकल जति रुखको नजिक पुग्यो म डरले उति निलो भएँ। किन डराइस्? थाहा पाउनु भएछ बाले, मतिर झोक्नु भयो। भूत? नडरा, त असल छोरो होस्, भूतले केही गर्दैन। पिपलको अँध्यारो रुख पछाडि छोड्दै गयो। साइकल मोडिएपछि छेकियो, म बाँचेँ। बा पनि बाँच्नु भयो। अँध्यारो बन सकिएपछि उज्यालो फाँट आइपुग्यो, फाँटभरि ढेडु नै ढेडु। तिनका पुच्छर एकदमै लामा, अनुहार र चाक भने काला थिए। आफ्नै पुच्छरसँग खेलिरहेका थिए। बाटोमा टुक्रुक्क बसेका ढेडु देखेर बाले टिङटिङ घन्टी बजाउनु भयो। सबै दगुरी, एउटा त टक्क अडिँदै पछाडि फर्कियो, खिस्स दाँत देखाउँदै दगुर्यो। हतारमा दगुरिरहेका अरू ढेडु पनि आत्तिएर बाटो छेउका अग्ला अग्ला दुईटा सालका रुख उक्लिन थाले। देखिस बाँदर बा हाँस्नु भयो, मैले टाउको हल्लाएँ। दोकानमा चकचक गरिस् भने पछि फर्काँदा यिनले तँलाई पुच्छरले पिर्छन्। गर्छस् चकचक? नै, मैले टाउको यताउता हल्लाएँ। घरबाट हिँडेको एक घन्टापछि ढेँडु नै ढेँडु भरिएका दुवै रुखको बिचबाट मैले अलि पर देखेँ घरै घर। आकाशतिर उडिरहेको धुवा यही हो कटासे बजार। बजार छेउको काठको पुलमा पुगेपछि बाले साइकल रोक्नुभयो, मलाई झारिदिनु भयो। पहिला बाले साइकल तार्नुभयो अनि मलाई। बजार पुग्ने बित्तिकै मैले बाको हात समाएँ। कति हुन् मान्छे, बजारमा कुकुर यताउति गरिरहेका थिए। मान्छेहरूले बाटोमै आगो बालेर ठुल्ठुला डेक्चीमा घिउ तताइरहेका थिए। डाक्टर साहब नमस्ते, बाला देख्ने बित्तिकै मान्छेहरू हात जोड्थे। बा हाँस्दै नमस्ते फर्काउनुहुन्थ्यो। ओहो, छोरो हुन् कि? कोही सोध्थे, अनुहार त दुरुस्तै छ। अँ हो, बा भन्नुहुन्थ्यो गर्वसाथ। बाले फनफनी रिङ्गाउँदै मलाई एउटा बन्द ढोका अगाडि पुर्याउनु भयो, छेउमा साइकल अडाउनु भयो, ढोका उगार्नु भयो। भित्र त औषधि नै औषधि, नसरी बसाई भन्दै बाले मलाई स्टुलमाथि राख्नुभयो, कुचाले भुइँ बढार्नु भयो। के खान्छस्? एकछिनपछि बाले सोध्नुभयो। पाउरोटी। अलि बेरपछि बा दुध चियाको गिलास र पाउरोटी लिएर आइपुग्नु भयो। म चियामा डोब्दै पाउरोटी खान थालेँ। नमस्ते है, मोटो जुङ्गावाल मान्छे आइपुग्यो, मेडिकल भर्खरै खोल्नु भएको। बा हाँस्नुभयो। छोरा उनी मान्छे मतिर फर्कियो। तिम्रो नाम के हो बाबु? वृषबहादुर। अनि बाको नाम? म लजाएँ। बाले पनि मुसु मुसु हाँस्दै मलाई हेर्नुभयो। भन त बाको नाम थाहा छैन? थाहा छ, मैले भने डाक्टर हर्षबहादुर। एक दिन साँझ पख बा साइकलको घन्टी बजाउँदै घर आइपुग्नुभयो। म घरको माथिल्लो तलामा थिएँ, तलतिर दगुरेँ। बाले साइकल दैलो छेउ माटोको डोरीमा अडाउनु भयो। साइकलको क्यारियरमा सानो कागजको पेटी थियो। बाले छेउमा उभिएको मलाई देख्नुभयो तर केही भन्नु भएन। पेटी झिकेर दैलो छेउ राख्दै आँगनको पूर्वपट्टिको रक्षानमा जानुभयो। जुत्ता खोल्नुभयो, चप्पलले त मतिर फर्किनु भयो। म भान्सातिर दगुरेँ, चप्पल लिएर आएँ। बा चप्पल पड्काउँदै उक्लिनु भयो आँटीमा। बेला बेला म बासित त्यसै डराउँथेँ। बा घर आएपछि आँटीमै बस्नुहुन्थ्यो। ज्योतिषी बा आउनुभयो भने अबेरसम्म के जाति कुरा गर्नुहुन्थ्यो। आमासित झगडा परेपछि मात्रै मध्यरातसम्म गाउँ डुल्नुहुन्थ्यो। म बिस्तारै आँटी उक्लेँ। गर्मी भएर बाले बन्डी मात्र लगाउनु भएको थियो। आँखा चिम्लेर केही सोच्दै हुनुहुन्थ्यो। म छेउमा पुगेर उभिएँ टाउको निहुराएर। के भन्न आइस? अचानक बाले सोध्नुभयो। चन्द्रले अमौरी खोलामा भेटेको थोत्रो टोपी अगाडितिर चुच्याउँदै लगाएको थियो। मलाई पनि चुच्चु निस्केको टोपी लाएर घुम्नु मन थियो। नडराई भन् त, बा हाँस्नुभयो। बा टोपी किनिदिनु? बा मुसु मुसु हाँस्नुभयो। किनिदिनु के? भोलि ल्याइदिउँला, बाले हाँस्दै ठुटादारी कनाउनु भयो। भोलिपल्ट घर आउने बित्तिकै बाले भन्नुभयो, यहाँ। एहे, बाले त टोपी ल्याइदिनु भएछ, झोलाबाट झिक्नु भयो। अचानक मलाई रौँ रौँ लाग्यो। टोपी त आयो तर बा आफूले नै लाउने जस्तो। त्यो मैले खोजेको चुच्चे टोपी थिएन जसले घाम छेल्थ्यो। बाले माया गरेर टोपी लगाइदिँदै ठ्याक्कै टुप्पीको माथितिर चुच्याइदिनु भयो। यो टोपी होइन कि, मैले गोडा बजार्न सकिनँ। मैले त चुच्चे टोपी पो भनेको। जा आमालाई देखा, बा हाँस्नु भयो। म पिलपिल हुँदै तल झरेँ। भान्सामा दिदी र आमा थिए। फेरि किन रुन्छ यो? म रोएको देखेर आमाले सोध्नुभयो। अनि त म रोको रोएँ। किन रोछ? भात खाने बेला मेरा रात आँखा देखेर बाले सोध्नुभयो। खै किन पिन्चे भएको छ? सबैले पुलुक्क मलाई हेरे। राति पनि ढाकाटोपी शिरानमन्तिर राखेर म हिक्क हिक्क रोइरहेँ। घुमङ्ग छोपेको झोलभित्र उकुस मुकुस भइरहेँ। मेरो खटिया छेउ बा आमाको खटिया थियो, त्यसैले मेरो हिक्का सुनिहाल्नुभयो। दिदी भित्रपट्टि सुत्थिन्। अबेरसम्म मैले हिक्क हिक्क गरेपछि यो छोडालाई पनि के भयो कुन्नी भन्दै आमा मुरमुरिनु भयो। बा एक झप्को निधाएर उठ्नुभएछ। झिलिलीले टर्च बाल्नुभयो। खुइए सुस्केर हाल्दै मेरो खटिया छेउ आउनुभयो। झुलको एक फेद डस्ना बाहिर तान्नुभयो अनि मेरो आँखामा टर्चका तेजीलाई प्रकाश छरिए। के भयो तँलाई? बाले मेरो निधार छाम्नुभयो। ज्वरो आयो? बाको मायालो आवाजले त म झन् पिन्चे भएँ। हिक्का झन् बेसमारी छुटेँ। बरबरी आँसु खसे। सुत्त टोपी फाल्दै म भक्कानिएँ। लाउन्न म यस्तो टोपी, मैले त क्याप टोपी भनेको। नरो, भोलि ल्याइदिउँला, बाले भन्नुभयो। ऊ त आमा हाँस्नुभयो। भोलिपल्ट बा अलि चाँडै घर आइपुग्नु भयो। आमा र दिदी गाई गोरु लिन अमौरी खोलातिर गएका थिए। म आँगनमै थिएँ। हातगोडा धोएर बाले इष्टकोटको गोजीमा हात हाल्नुभयो। बाले क्याप टोपी ल्याइदिनु भएछ। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। अर्को साता श्रुति सम्वेगको दोस्रो श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रृङ्खलामा रूपनारायण सिंहको उपन्यास भ्रमरको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।